यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। चीन भ्रमण सम्पन्न गरी प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता। चीनसँग कुनै ऋण सम्झौता नभएको प्रधानमन्त्री ओलीद्वारा स्पष्ट। अहिले भएका सम्झौतामा नेपालले प्राप्त गर्ने भनिएका सबै सहयोगहरू अनुदान भएको उहाँको भनाई। हालै सम्पन्न स्थानीय तह उपनिर्वाचनको परिणामले पार्टीमा उत्साह थपिएको नेकपा माओवादी केन्द्रको ठहर। कानून संशोधन गरेर भए पनि लगानीको वातावरण बनाउने उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको प्रतिबद्धता। इजरायलले गाजामा गरेको पछिल्लो आक्रमणमा 48 पालिस्टाइनीको मृत्यु। र नेपाल प्रिमियर लीग क्रिकेटमा पोखरा एभेन्जर्सलाई हराउँदै जनकपुर बोल्ट्सको लगातार तेस्रो जीत। काठमाडौँ गुर्खाजलाई पराजित गरेको सुदूरपश्चिम रोयल्सको दोस्रो जीत।
सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सर चल्ने वाइफाई, खर जाने बल्का एसएमएस, हुर हुर चल्ने 4G इन्टरनेट, सललर जोडी नीति, सीयुजी नेटवर्क अनि आहा कति रमाइलो एनटिटिभी। बाँकी त सब मनको कुरा नै हो। नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओली चीनको चार दिने भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनु भएको छ। स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा चीनसँग कुनै प्रकारको ऋण सम्झौता नभएको स्पष्ट पार्नुभयो। प्रधानमन्त्री ओलीले अहिले भएका सम्झौतामा नेपालले प्राप्त गर्ने भनिएका सबै सहयोगहरू अनुदानका रूपमा प्राप्त हुने बताउनुभयो। प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा नेपाल र चीन बीचको द्विपक्षीय हितका विषयमा कुराकानी भएकोले भ्रमण सफल भएको बताउनुभयो।
बहुत राम्रो, एकदमै राम्रो कुराकानी भयो। नेपाल चीन मित्रताका कुरा भयो, मित्रतालाई प्रगाड बनाउने कुरा भयो, र हाम्रो मित्रता अरू कसैका विरुद्धमा होइन, हाम्रो मित्रता हाम्रै पक्षमा मात्रै हो भन्ने कुरा पनि भयो, र यस मित्रतालाई अगाडि बढाउने र त्यसले सकेसम्म ज्यादा लाभ नेपाललाई पुर्याउने भन्ने कुरा पनि भयो।
प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा चीनमा रहँदा बीआरआईलाई अन्तर्गतका विभिन्न परियोजनाहरूका बारेमा कुराकानी भएको र हरेक परियोजना अन्तर्गत पछि छुट्टा छुट्टै छलफल र सम्झौता हुने सहमति भएको जानकारी दिनुभयो। पत्रकार सम्मेलनमा संचारकर्मीको जिज्ञासामा प्रधानमन्त्री ओलीले अनुकूल समयमा आफ्नो भारत भ्रमण हुने र त्यसका लागि आवश्यक तयारी भइरहेको बताउनुभयो। यस्तै सरकारका सम्बन्धमा संचारकर्मीको जिज्ञासामा प्रधानमन्त्री ओलीले अहिलेको गठबन्धन आगामी निर्वाचनसम्म रहने र दुई दलबीच भएको सहमति अनुसार आफूपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुनुहुने र उहाँकै नेतृत्वमा आगामी निर्वाचन सम्पन्न हुने बताउनुभयो।
मेरो पालो त्यसपछि शेरबहादुर देउवाजीलाई मैले हस्तान्तरण गर्छु। उहाँले 1.5 वर्ष चलाउनुहुन्छ, चुनाव गराउनुहुन्छ। हाम्रो चुनावसम्मको एग्रिमेन्ट छ। चुनाव पछि अब हामी हरेकले बहुमत ल्याउने कोसिस गरौंला। बहुमत आयो भने आउँछ भन्ने हामीलाई विश्वास छ, हरेकलाई विश्वास छ। विश्वास अनुसार बहुमत आयो भने बहुमतको सरकार बन्ला, आएन भने अरू तरिकाहरू होला।
प्रधानमन्त्री ओली यही मंगिर 17 गते चीनको चार दिने भ्रमणका लागि त्यसतर्फ जानुभएको थियो। भ्रमणका अवसरमा नेपाल र चीन बीच बेल्ट एण्ड रोड सहकार्य फ्रेमवर्कमा हस्ताक्षर हुनुसँगै नेपाल चीन व्यापार अभिवृद्धि सम्बन्धी समझदारी पत्र, विकास योजना 2025-2029 सम्बन्धी समझदारी पत्र, नेपाल टेलिभिजन र चिनिया संचार समूह बीच संचार प्रविधि सम्बन्धी समझदारी पत्र लगायतका विभिन्न 9 सम्झौता एवं समझदारी पत्रमा हस्ताक्षर भएको छ। यस्तै भ्रमणका क्रममा चीन सरकारका तर्फबाट 2072 सालदेखि हालसम्म घोषणा गरिएको अनुदान रकम र नगद सहयोग करिब 2.70 अर्ब नेपाली रूपियाँका अतिरिक्त राष्ट्रपति सी चिन फिङद्वारा 9.34 अर्ब नेपाली रूपियाँ नेपालका लागि नगद सहयोग पनि घोषणा भएको छ। प्रधानमन्त्री ओली स्वदेश फर्कनुहुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाश मान सिंह, गृहमन्त्री रमेश लेखक तथा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूले स्वागत गर्नुभएको थियो। सो अवसरमा प्रधानमन्त्री ओलीलाई नेपाली सेनाको एक टुकड़ीले सम्मान गारद सलामी अर्पण गरेको थियो। नेकपा माओवादी केन्द्रले स्थानीय तह उपनिर्वाचनबाट पार्टीमा उत्साह र महत्वपूर्ण आधारहरू थपिएको निष्कर्ष निकालेको छ। पार्टीको आज बसेको पदाधिकारी बैठकले मंगिर 16 गते भएको स्थानीय तह उपनिर्वाचनमा 44 मध्ये 11 स्थान जितेर दोस्रो हुँदा उपनिर्वाचनमा एक्लै लड्ने पार्टीको निर्णय जनताले अनुमोदन गरेको निष्कर्ष निकालेको हो। स्थानीय तह उपनिर्वाचनबाट शिक्षा लिँदै 2084 सालमा हुने निर्वाचनको तयारीमा लाग्ने माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो। बैठकपछि प्रवक्ता सापकोटाले वृहत वामपन्थी एकीकरण र कम्युनिष्ट पार्टीको पुनर्गठनका लागि उपनिर्वाचनले थप आधार दिएको पनि बताउनुभयो। बैठकमा पार्टीको पालिका सम्मेलन र खबरदारी सभाका कार्यक्रमहरूलाई प्रभावकारी बनाउने र समसामयिक राजनैतिक विषयमा छलफल भएको पनि प्रवक्ता सापकोटाले संचारकर्मीहरूलाई जानकारी दिनुभयो। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तनले नेपालमा वर्षेनी प्राकृतिक प्रकोपहरू बढ़न थालेकाले प्रभावित मुलुकहरू जलवायु न्यायका लागि एकजुट हुन आवश्यक भएको बताउनु भएको छ। त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागद्वारा आज काठमाडौँमा आयोजित कार्यक्रममा पूर्व राष्ट्रपति भण्डारीले जलवायु प्रभावकै कारण समाजमा गरीबी बढ़ेको र कृषि उत्पादनमा समेत गम्भीर असर देखा परेको बताउनुभयो।
नेपालमा केही दशक यता बाढी, पहिरो, डढेलो तथा खडेरी जस्ता जलवायुजन्य प्रकोपहरूका कारण ठूलो मात्रामा जनधनको क्षति भइरहेको छ। जलवायु परिवर्तनका कारण जीवनको आहाराको रूपमा रहेको कृषि क्षेत्रले गम्भीर रूपमा नकारात्मक प्रभावको सामना गर्नु परिरहेको छ। जलवायु परिवर्तनकै कारण गरिब किसान तथा विपन्न वर्गको जीविकोपार्जनमा प्रत्यक्ष असर परिरहेको छ। जलवायु परिवर्तनका कारण गम्भीर क्षति भोगिरहेका नेपाल लगायत पर्वतीय मुलुकहरूका साथै टापु राष्ट्रहरू जलवायु न्यायका लागि एकजुट हुनुपर्ने परिस्थिति उत्पन्न भएको छ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर शिवराज अधिकारीले जलवायु परिवर्तनले कृषिमा उत्पादन घट्न थालेपछि किसानहरू कृषि व्यवसाय छाडेर वैदेशिक रोजगारीतर्फ लाग्ने गरेको बताउनुभयो। कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर केशरजंग बरालले विश्वमै वृद्धि भएको तापमानले नेपाल लगायतका देशमा बढ़ी असर पर्ने गरेकाले त्यसलाई सम्बोधन गर्न कार्यक्रमहरू आवश्यक भएको बताउनुभयो। यस अवसरमा नेपाल, चीन, भारत, बंगलादेश लगायतका विश्वविद्यालयको सहकार्यमा मौसम परिवर्तनका असरले पुर्याएको क्षतिका विषयमा गरिएको अनुसन्धान रिपोर्ट सार्वजनिक गरिएको थियो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले ग्रामीण दूरसंचार विकास कोष आरटीडीएफ कार्यान्वयन गर्न नेपाल दूरसंचार प्राधिकरणलाई निर्देशन दिनुभएको छ। आज जंगलस्थित प्राधिकरणको कार्यालयको अनुगमनपछि मन्त्री गुरूङले बोर्ड निर्देशक एवं कर्मचारीलाई निर्देशन दिँदै एकीकृत कार्यालय व्यवस्थापन प्रणाली डिजिटल नेपाल बनाउने अभियान साकार पार्न मन्त्रालय अन्तर्गतका संस्थानको सहकार्य आवश्यक रहेको बताउनुभयो। सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरूङले यस वर्ष जसरी भए पनि देशैभर 4G सेवा विस्तार गरी काठमाडौँ महानगरपालिकामा 5G सेवा शुरू गर्न लागि जानकारी दिनुभयो। उहाँले सुशासन कायम गर्नका लागि पनि डिजिटल नेपालको परिकल्पना आवश्यक भएको बताउनुभयो। मन्त्रालयका सचिव राधिका अरियालले दूरसंचार ऐन 2053 संशोधनको प्रक्रियामा रहेको उल्लेख गर्नुभयो। त्यस अवसरमा प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीले प्राधिकरणका समस्या, कार्य चुनौती र भावी योजनाबारे जानकारी गराउनु भएको थियो। गृहमन्त्री रमेश लेखकले महिलामाथि हुने जुनसुकै प्रकृतिका हिंसा सही नहुने बताउनु भएको छ। 33 अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरूद्धको 16 दिने अभियानका सन्दर्भमा आज गृह मन्त्रालयमा 26 नागरिक संस्थाले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै गृहमन्त्री लेखकले सरकार महिला विरूद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्न प्रतिबद्ध रहेको बताउनुभयो। वैदेशिक रोजगारीमा महिला सुरक्षाको विषयमा पनि आफू गम्भीर रहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले आप्रवासी महिला कामदारलाई शोषण र दुर्व्यवहारबाट जोगाउन सरकारका संयन्त्रहरू क्रियाशील रहेको जानकारी दिनुभयो। उहाँले डिजिटल मीडियामा आइरहेको घृणात्मक अभिव्यक्ति र हिंसा दुर्व्यवहार नियन्त्रणका लागि पहल भइरहेको उल्लेख गर्नुभयो। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीले हरेक श्रमजीवी नागरिकको कोखदेखि सोखसम्म राज्यले नागरिकको सुनिश्चितता गर्नुपर्नेमा जोड़ दिनुभएको छ। नेपाल ट्रेड युनियन कांग्रेसद्वारा आज ललितपुरमा आयोजित कार्यक्रममा मन्त्री भण्डारीले श्रमसँग सम्बन्धित सबै समस्या सरकारवालासँगको समन्वय र सहकार्यमा मन्त्रालयले समाधान गर्ने बताउनुभयो। खानेपानी मन्त्री प्रदीप यादवले नागरिकलाई सुशासनको प्रत्याभूति दिलाउने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ। खानेपानी मन्त्रालयको आयोजना र खानेपानी तथा ढल व्यवस्थापन विभागको व्यवस्थापनमा आज विराटनगरमा आयोजित कार्यक्रममा देश राष्ट्र र राष्ट्रियताका पक्षमा उभिएर एवं आम नेपाली नागरिकलाई कर्मचारीले सुशासनको प्रत्याभूति दिलाउने गरी काम गर्नुपर्ने बताउनुभयो। राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरूङले सार्वजनिक निकाय तथा संघ संस्थाहरूले सूचना लुकाउने प्रवृत्तिमा कमी नआएको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गत शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा सूचनामा नागरिकको पहुँचका लागि आयोगले खेलेको भूमिका समस्या एवं चुनौतीका सम्बन्धमा भएको छलफलमा प्रमुख आयुक्त गुरूङले सूचनाको संरक्षण तथा सूचनाको हकलाई मूल प्रवाहीकरण गर्न चुनौती रहेको बताउनुभयो। बैठकमा प्रमुख सूचना आयुक्त गुरूङले पिछड़िएका वर्ग समुदायका नागरिकसम्म सूचनाको हक सम्बन्धी पर्याप्त जानकारी पुग्न नसकेको उल्लेख गर्दै सूचनामा सबैको पहुँच वृद्धिका लागि सरकारवाला सबैको सहयोग र समन्वय आवश्यक रहेको बताउनुभयो। 21 राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीका दिवस आज देशभर मनाइएको छ। दिवसका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा विभिन्न वक्ताहरूले स्वास्थ्य स्वयंसेवीकाहरूको उचित व्यवस्थापन र क्षमता अभिवृद्धिको काममा जोड़ दिनुपर्ने बताउनुभयो। वक्ताहरूले स्वास्थ्य स्वयंसेवीकाहरूले परिवार तथा समाजलाई स्वस्थ बनाउने काम गरिरहेको बताउनुभयो। कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेल, स्वास्थ्य सेवा विभागका निर्देशक डाक्टर विकास देवकोटा लगायतले स्वास्थ्य कार्यक्रमलाई समुदायसम्म पुर्याउन स्वास्थ्य संस्था र समुदायबीच स्वास्थ्य स्वयंसेविकाले संवाहकका रूपमा काम गरिरहेको बताउनुभयो। हाल देशभर 51,423 महिला स्वास्थ्य स्वयंसेविका कार्यरत छन्। जाजरकोटको भेरी नगरपालिका नुवा गाउँ नजिक जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। दुर्घटनामा परि मृत्यु हुनेहरूको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ। खडेरीका कारण लगाएको बाली सुक्न थालेपछि बाजुराका किसानहरू चिन्तित बनेका छन्। खडेरीका कारण हिउँदे फलफूल लगाउन नपाएको र लगाएको गहुँ जौ लगायतका बाली सुक्न थालेकाले जिल्लामै खाद्य संकट हुन सक्ने कृषि ज्ञान केन्द्र बाजुराको अनुमान छ। बाजुराबाट संवाददाता राजेन्द्र विकको रिपोर्ट।
पानी नपरे 3-4 महिना भइसके, गहुँ पनि पुरा डढ्या, केही छैनन्। उम्रेका पनि राम्रा गरी रुडाले पुरा सुकायो। कृषिले कहाँ स्याउका बोटा ओखरका बोटा दिएर पुरा सुके, पानी परेन।
स्वामी कार्तिक खापर गाउँपालिका वडा नम्बर 3 की स्थानीय जन्म कटेल, उहाँ जस्तै बाजुराका कृषकहरू करिब 4 महिना देखिको निरन्तर खडेरीका कारण लगाएको खेती बाली सुक्न थालेको र अधिकांश ठाउँमा हिउँदे बाली लगाउनै नसकिएपछि भोकमरी हुने आशंकाले चिन्तित हुन थालेका छन्। जगन्नाथ गाउँपालिका वडा नम्बर 3 महतीकी नर्जना लुहार,
मेघ आएको छैन, भोङमुरी पर्ने सम्भावना छ, बाल बच्चा कसरी पाल्ने भन्ने हामीलाई चिन्ता लागेको छ। लगाएको गहुँ बालीहरू सुकिगयो, बाँझै छन् खेत, फलफूल रोप्नु पर्ने, रोप्न पाएका छैनन्, तरकारी पनि भएको छैन।
खडेरीबाट समग्र बाजुरामा खाद्य संकट हुने अनुमान गरिएसँगै कृषकहरूले भने वर्षेनीको खडेरी समस्याबाट दीर्घकालीन छुटकाराका लागि खेतबारीसम्मै सिंचाई कुलो पुर्याइदिन तथा अन्य आय आर्जनका कार्यक्रम कार्यक्रम सञ्चालनका लागि सरकारसँग आग्रह गरेका छन्। बढीमालीका नगरपालिका वडा नम्बर 7 ढम्कनेका अर्का कृषक धनबहादुर रोकाया:
खेतबारी सुक्न लाग्यो, सरकारले खेतबारीसम्म सिँचाइको उपलब्ध गरिदिनु अनुरोध गर्छु। केटाकेटीलाई कसरी पाल्ने समस्या छ, आय आर्जनका कामहरू पनि गराउनु पर्यो।
बाजुराको कुल क्षेत्रफल 2,30,037 हेक्टर मध्ये खेती गरिएको कुल क्षेत्रफल 36,160 हेक्टर रहेको छ, जसमा सिंचित क्षेत्रफल 5,285 अर्थात 20% छ। खडेरीले बाजुरा जस्ता हिमाली र पहाडी जिल्लामा पर्ने असर बारे वरिष्ठ कृषि प्राविधिक मिन प्रसाद जैशीको भनाई यस्तो छ:
हालसम्म पनि यसपालि वर्षात नभएको कारणले र अझै यो खडेरी लम्बिन सक्ने अवस्थालाई अनुमान गर्दा यस वर्षको हिउँदे बालीको उत्पादनमा 50-60% सम्म हरासाउन सक्ने र यसले खाद्य सुरक्षामा यस जिल्लाको ठूलो असर र प्रभाव पार्ने देखिन्छ।
80% असिंचित क्षेत्रफल रहेको बाजुरामा हिउँदे बालीका रूपमा गहुँ 10,460 हेक्टर, जौ र उहाँ 1,640 हेक्टर तथा हिउँदे फलफूल 692 हेक्टरमा लगाइँदै आइएको भए पनि यो वर्ष खडेरीले जौ गहुँ सुक्न थालिसकेका छन् भने हिउँदे फलफूल रोप्ने कार्य प्रभावित भएको छ। राजेन्द्र बिक, रेडियो नेपाल, बाजुरा।
हेटौडा स्थित नेपाल विद्युत प्राधिकरणको केन्द्रीय एजेन्सी व्यवस्थापन शाखाबाट 7 करोड़ रूपियाँ बराबरको सामान गायब भएपछि गठन भएको छानबिन समितिले संलग्न व्यक्तिलाई कार्यवाहीको सिफारिश गरेको छ। विद्युत प्राधिकरणको खरिद व्यवस्थापन महाशाखाबाट हेटौडा स्थित केन्द्रीय एजेन्सी व्यवस्थापन शाखामा दाखिल भएका विद्युतीय सामान कर्मचारीको लापरवाहीका कारण गायब भएपछि प्राधिकरणले केन्द्रीय स्तरमा गठन भएको छानबिन समितिले 7 करोड़ रूपियाँ बराबरका सामान हराएका प्रतिवेदन दिएको प्राधिकरणको खरिद व्यवस्थापन महाशाखा प्रमुख जितेन्द्र कुमार झाले जानकारी दिनुभयो। हेटौडा स्थित जिन्सी शाखाको तत्कालीन प्रमुख बुद्ध कुमार कार्कीले वर्तमान प्रमुख रमेश पराजुलीलाई सामान बुर बुजारत गर्ने क्रममा अभिलेख अनुसारका सामान नपाइएपछि सामान हराएको वास्तविकता सार्वजनिक भएको थियो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकेनले युक्रेनमा युद्ध बढ़ाउनका लागि मस्को जिम्मेवार रहेको बताउनु भएको छ। युरोपमा सुरक्षा र सहयोग संगठन ओएससीईको वार्षिक बैठकमा भाग लिन माल्टा पुग्नुभएका अमेरिकी विदेश मन्त्री ब्लिंकेनले रूसका विदेश मन्त्री सेर्गेई लाभरोभले गलत सूचना फैलाएको आरोप लगाउनुभयो। इजरायलले गाजामा गरेको पछिल्लो आक्रमणमा 48 प्यालेस्टाइनीको मृत्यु भएको छ। इजरायली सेनाले गाजाको सुरक्षित स्थान भनिएका क्षेत्रहरूमा आक्रमण गर्दा 200 भन्दा बढ़ी घाइते भएका गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ। गाजामा विस्थापितका परिवारहरू टेन्ट र खानाको अभावमा जाड़ोमा रात बिताउन बाध्य रहेको समाचारमा जनाइएको छ। यसैबीच हिजबुल्लाह संघको युद्ध विराम सम्झौता विपरीत इजरायली सेनाले दक्षिणी लेबनानमा हवाई हमला जारी राखेका छन्। दक्षिण कोरियाको प्रहरीले राष्ट्रपति युन सुक एओलले हिंसात्मक रूपमा सत्ता हत्याउन खोजेको सम्बन्धमा छानबिन गर्ने भएको छ। सांसदहरूले राष्ट्रपति युनको केही घण्टा पनि नटिक्ने सैनिक शासनको प्रयासका सम्बन्धमा सेनाका अधिकारीहरूसँग सोधपूछ गर्दा कसैले पनि आफूहरूलाई पहिल्यै थाहा भएको नबताएको जनाइएको छ। राष्ट्रपति युनले सैनिक शासन मार्शल ल लागू गर्ने घोषणा फिर्ता गरेपछि अहिलेसम्म सार्वजनिक प्रतिक्रिया दिनुभएको छैन। राष्ट्रपति विरूद्ध संसदमा महाअभियोग प्रस्ताव अघि बढ़ाइएको छ, जसमा पर्सी मतदान हुँदैछ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले नेपालमा लगानीको वातावरण बन्दै गएको र आगामी दिनमा यसलाई थप प्रभावकारी बनाइने बताउनु भएको छ। सिद्धार्थ उद्योग वाणिज्य संघ रूपन्देहीको आयोजनामा बिहिबारदेखि भैरहवामा शुरू भएको लुम्बिनी राष्ट्रिय महोत्सवको उद्घाटनका अवसरमा उप प्रधानमन्त्री पौडेलले अहिले अर्थतन्त्र सुधारको अवस्थामा रहेको र सरकारले निजी क्षेत्रको मनोबल बढ़ाउने गरी काम गर्ने रणनीति लिएको पनि बताउनुभयो। उप प्रधानमन्त्री पौडेलले स्वदेशी लगानीसँगै वैदेशिक लगानी भित्र्याउन सके देशको अर्थतन्त्र अझै मजबूत हुने भएकाले सबैले हातेमालो गरी लगानी वृद्धिमा जोड़ दिनुपर्ने बताउनुभयो। सोही अवसरमा उप मन्त्री पौडेलले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई थप चलायमान बनाइनुको विकल्प नरहेकाले सरकारले त्यसमा विशेष चासो दिएको र केही समयपछि विमानस्थल प्रभावकारी ढंगले सञ्चालन हुने र त्यस क्षेत्रको पर्यटन प्रवर्धनमा थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो। बुटवल नारायणगढ़ सड़क विस्तारमा ढिलासुस्ती देखिएको उल्लेख गर्नुहुँदै उप प्रधानमन्त्री पौडेलले देशको विभिन्न स्थानमा पुग्ने प्रमुख मार्गका रूपमा उक्त सड़क खण्ड रहेकाले त्यसको समाधानका लागि सम्बन्धित देशसँग समन्वय भइरहेको पनि बताउनुभयो। बिहिबारदेखि शुरू भएको लुम्बिनी राष्ट्रिय महोत्सव आगामी पुष एक गतेसम्म सञ्चालन हुनेछ। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट गएको एक महिनामा करिब 5,000 अन्तर्राष्ट्रिय उडानका यात्रुले सेवा लिएका छन्। गएको कार्तिक 18 गतेदेखि मंगसिरको 18 गतेसम्म 4,771 यात्रुले भैरहवा विमानस्थलबाट सेवा लिएको विमानस्थल कार्यालयले जनाएको छ। यस अवधिमा जजिरा एयरवेजले सबैभन्दा धेरै यात्रु बोकेको पाइएको छ। जजिरा एयरवेजले मात्रै 3,034 यात्रुलाई भैरहवाबाट सेवा दिएको विमानस्थल कार्यालयले जनाएको छ। पाल्पाको रैनादेवी छहरा र रिब्दीकोट गाउँपालिकाले सुन्तला महोत्सवको आयोजना गर्ने भएका छन्। सुन्तला खेती प्रवर्धन गर्न यही मंगसिर 22 र 23 गते पाल्पामा सुन्तला महोत्सव हुने भएको हो। महोत्सव आयोजक समितिका संयोजक दान बहादुर कुँवरले महोत्सव सुन्तलाको बजार प्रविधिबारे बुझ्ने र सिप सिक्ने अवसर हुने बताउनुभयो। पाल्पाको रैनादेवी छहरा र रेब्दीकोट गाउँपालिकाका 500 बढी किसानले व्यावसायिक रूपमा सुन्तला खेती गर्दै आएका छन्। त्यहाँका कृषकले गत वर्ष 46 करोड़ रूपियाँ भन्दा बढ़ीको सुन्तला बिक्री गरेको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो सुरेन्द्र मणि त्रिपाठी। अब खेलकुद समाचार।
नरेन साउदको शानदार बलिङसँगै सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लीग एनपीएलमा लगातार दोस्रो जित निकालेको छ। बिहिबार भएको खेलमा सुदूरपश्चिमले काठमाडौँ गोर्खाइल्सलाई 73 रनले पराजित गरेको हो। सुदूरपश्चिमले दिएको 168 रनको लक्ष्य पछ्याएको काठमाडौँले 15.5 ओभरमा सबै विकेट गुमाउँदै 94 रन मात्रै बनाउन सक्यो। यसअघि सुदूरपश्चिमले विराटनगर किङ्सलाई 90 रनले पराजित गरेको थियो। अपराजित रहेको सुदूरपश्चिम 4 अङ्कसहित दोस्रो स्थानमा उक्लिएको छ। काठमाडौँका स्टेफन स्काजीले सर्वाधिक 37 रन बनाए। सुमित महर्जन 10 रनमा आउट हुँदा भीम सार्की र ग्रहाट स्मालले समान 10 रन बनाए। अरूले दोहोरो अङ्कमा रन बटुल्न सकेन। सुदूरपश्चिमलाई लगातार जित दिलाउन नरेनले सर्वाधिक 5 विकेट लिए। सुदूरपश्चिमका अविनाश बोहराले 2 विकेट लिँदा ब्रान्ड म्याकुल र सेफ जेबले समान 1 विकेट लिए। त्यसअघि किर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको सुदूरपश्चिमले निर्धारित 20 ओभरमा 6 विकेट गुमाउँदै 167 रन बनाएको थियो। सुदूरपश्चिमका म्याकमुलनले सर्वाधिक 53 रन बनाए। दिवेन्द्र सिंह अहिरेले 43 रनको योगदान दिए। विनोद भण्डारी 35 र जेब 11 रनमा आउट भए। काठमाडौँका रसिद खानले सर्वाधिक 2 विकेट लिए। करण केसी र सहब आलमको नाममा समान 1 विकेट रह्यो। अर्को खेलमा जनकपुर बोल्ड्सले आफ्नो विजय यात्रालाई त्यस्तो खेलसम्म पनि कायम राखेको छ। जनकपुरले पोखरा एडभेन्चर्स विरूद्ध 7 विकेटको जित निकाल्यो। तेस्रो जितसँगै 3 खेलमा 6 अङ्क जोडेको जनकपुर शीर्ष स्थानमा उक्लिएको छ। दुवै खेलमा पराजित पोखरा अङ्कविहीन छ। यसअघि जनकपुरले विराटनगर किङ्स र कर्णाली एक्सलाई पराजित गरेको थियो। पोखराले प्रस्तुत गरेको 139 रनको लक्ष्य जनकपुरले 17.1 ओभरमा 3 विकेट गुमाउँदै पूरा गर्यो। जनकपुरका लागि जिमी निसमले अभिजित 40 रनको योगदान गरे। यसै गरी लाहिरू मिन्थानले 45, आसिफ शेखले 33 र हर्ष थाकरले अभिजित 13 रन बनाए। पोखराका लागि कप्तान कुशल फुर्तेल, माइकल लिक्स र विपिन खत्रीले समान 1 विकेट लिए। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित 20 ओभरमा 7 विकेट गुमाउँदै 138 रनको एक फल तयार पारेको थियो। पोखराका लागि मार्क्स किचेलले 35, माइकल लिक्सले 25, आन्द्रेस घोषले 20, रेमन रिफरले 17, दिलीप नाथले 11 र दिनेश खरेलले 10 रन बनाए। जनकपुरका लागि ललित नारायण राजवंशीले 3, जिमी निसमले 2 तथा मोहम्मद मोहसिन र किशोर महतोले समान 1 विकेट लिए।
खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा कोशी प्रदेश लगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भूभागमा आंशिक बदली रहनुका साथै कोशी प्रदेशको पहाड़ी भूभागको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 23.1 डिग्री सेल्सियस, न्यूनतम 8.5 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 19.4 डिग्री सेल्सियस, न्यूनतम 5.7 डिग्री सेल्सियस। पोखराको अधिकतम 22 डिग्री सेल्सियस, न्यूनतम 12.5 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 24 डिग्री सेल्सियस, न्यूनतम 7.4 डिग्री सेल्सियस र दिपायलको अधिकतम 25.6 डिग्री सेल्सियस, न्यूनतम 7.4 डिग्री सेल्सियस। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। चीन भ्रमण सम्पन्न गरी प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता। चीनसँग कुनै ऋण सम्झौता नभएको प्रधानमन्त्री ओलीद्वारा स्पष्ट। अहिले भएका सम्झौतामा नेपालले प्राप्त गर्ने भनिएका सबै सहयोगहरू अनुदान भएको उहाँको भनाई। हालै सम्पन्न स्थानीय तह उपनिर्वाचनको परिणामले पार्टीमा उत्साह थपिएको नेकपा माओवादी केन्द्रको ठहर। कानून संशोधन गरेर भए पनि लगानीको वातावरण बनाउने उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको प्रतिबद्धता। इजरायलले गाजामा गरेको पछिल्लो आक्रमणमा 48 प्यालेस्टाइनीको मृत्यु। र नेपाल प्रिमियर लीग क्रिकेटमा पोखरा एभेन्जर्सलाई हराउँदै जनकपुर बोल्ड्सको लगातार तेस्रो जीत। काठमाडौँ गुर्खाजलाई पराजित गरेको सुदूरपश्चिम रोयल्सको दोस्रो जीत। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।